DJ Tanche.
Yes, Tanche Kusatma. Computer chahiye? Absolute. Laptop chahiye? Absolute. Mobile chahiye? Absolute.
अनि बेस्ट सर्भिस पनि त चाहियो होला नि हैन त्यसको लागि पनि त छँदैछ एब्सोल्युटको आफ्नै सर्भिस सेन्टर
एब्सोल्युटको दोस्रो सोरुम मासापुस्रे प्लाजा इन्द्रदेव होला गाडि इन्द्रदेव मार्केटमा पनि
कम्प्युटर ल्यापटप मोबाइल तथा प्रिन्टरको सेल्स तथा बेस्ट सर्भिसको लागि एकमात्र रोजाइ एब्सोल्युट कम्प्युटर एन्ड मोबाइल
सहित चोक मेगा मार्केट भित्रको अन्तिम कम्प्युटर पसल फोन 0555 75 501
अहिले साँझको 7 बज्यो
खबरका साथमा पारिवारिक वातावरणका साथ मनोरञ्जनका लागि गैंडाकोट फन पार्क गैंडाकोट 5 नवलपुर
फोन 0785015004 र 98612204337
सामुदायिक रेडियो विजय एफएम 101.6 बेलुका 7 बजेको विजय खबरमा श्रीधर उपाध्यायको नमस्कार शुरुआतमा प्रमुख खबरका मुख्य शीर्षकहरू गैंडाकोट 15 ओडावासीको अपेक्षा अनुसार काम हुन नसकेको स्थानीयको गुनासो विनियोजित रकम सही स्थानमा खर्च भएको र बजेट पर्याप्त नहुँदा काममा केही कठिनाई भएको वडा अध्यक्ष श्रेष्ठको प्रतिक्रिया चितवन महोत्सव 2075 तयारी अन्तिम चरणमा प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम रद्द नेकपाका अध्यक्ष प्रचण्डले समुद्घाटन गर्ने कवि विनोदीको गैंडाकोटमा नागरिक अभिनन्दन हुने शनिबार बिहान वृहत शोभायात्रा निकालिँदै र चितवनमा सवारी साधनको प्रदूषण परीक्षण जाँच गरिएको सवारीमा हरियो स्टिकर 5 महिनामा 20 करोड बढी राजस्व संकलन विजय खबरमा अब खबर विस्तारमा गैंडाकोट वार्ड नम्बर 15 स्थानीयले जनप्रतिनिधिले वडावासीको अपेक्षा अनुसार काम गर्न नसकेको गुनासो गरेका छन् गैंडाकोट वार्ड नम्बर 15 भएको सार्वजनिक सुनवाईमा बोल्दै स्थानीयले विकास निर्माणका काम र सिपमूलक तालिममा समानुपातिक रूपमा स्थानीयलाई समावेश गर्न नसकेको बताएका हुन् लक्षित वर्गका लागि बजेट पर्याप्त विनियोजन हुन नसकेको विनियोजन भएको बजेट पनि अन्यत्र खर्च हुने गरेको स्थानीय ढोलराज काफ्लेले गुनासो गर्नुभएको छ उहाँले गरिब र विपन्न वर्गलाई पनि समेट्न आग्रह गर्नुभयो
महिला लक्षित कार्यक्रम अन्तर्गत महिला तर्फ 15 लाख रुपियाँ विनियोजन गरेको छ त्यो अन्तर्गत हामीले चाहिँ
हामी गरिब सहविशेषक भन्ने नेपाली गाउँमा कति गरिब छन् तिनको लागि घरमा एउटा गाई छैन गरिबसँग जोडिएको बजेट त्यहीसँग सम्बन्धित लगाएर गराउनुहोस् खोजेर पनि गर्नुहोस् तपाईँ
भोट दिने बेलामा मात्र जनताको चासो लिए पनि तालिम र विभिन्न कार्यक्रममा आउँदा भने सबैलाई समानुपातिक रूपमा समावेश गर्न नसकेको आरोप स्थानीय वसुन्धरा पौडेलले गर्नु भएको छ स्थानीय सूर्यलाल थापाले हुँदै नभएका कामलाई कागजमा सम्पन्न भएको विवरण प्रस्तुत भएको भन्दै आक्रोश व्यक्त गर्नु भएको छ
मेची पोखरीको चेक काम सम्पन्न भयो भनेर छ तर त्यो काम कसले सम्पन्न भयो भन्नुभयो कसले त्यहाँ गएर हेर्नु सम्पन्न भयो कि हो कि होइन खालि कागजमा मात्रै सम्पन्न भएको कि त्यो ठाउँमा पनि भएको त्यति चाहियो
वडामा पर्याप्त बजेट नभएकोले सोचे अनुरूपको काम गर्न नसकिएको गैंडाकोट 15 वडा अध्यक्ष रामकुमार श्रेष्ठले बताउनु भएको छ उहाँले चाहेर पनि विकास गर्न नसकेको स्वीकार गर्नु भएको छ
50,000 डस्टबिन सरसफाइको लागि डस्टबिन भनेर नै छुट्याइएको थियो र गरिब सह विश्वेश्वर प्रसाद कोइरालको 2 लाख मध्ये अब बाँकी रह्यो 1,37,500 त्यो दुईटा जोडेर 2,87,500 को सरसफाई महत्वपूर्ण यो ब्युटी पार्लर भनेर छुट्याएको बजेट त्यो 20,000 ले त ब्युटी पार्लरको त के औचित्य नहुँदो रहेछ, के पुग्दै नपुग्दो रहेछ, अब के गर्ने भनेर हामी वडा हामी जनप्रतिनिधिहरू छलफल गरेर चारजना दुई चारजना समूह बनाएर एक दिने दुई दिने तिन दिने तालिम भन्ने नि च्याउ तालिम गराउने भनेर सम्पूर्ण आमा समूहहरूलाई आमा समूह भनेर सम्पूर्ण आमा समूहहरूलाई बोलाएर च्याउ खेतीको पनि तालिम दिएको थियो। अब गर्ने गर्नु भएकोहरूले हामीलाई नमुना पनि देखाइसक्नु भएको छ, अहिले पनि देखाइरहनु भएको छ।
कार्यक्रमको प्रमुख अतिथि विष्णु कुमारी कणेलले सार्वजनिक सुनवाईले वडाको कामको पारदर्शी बनाउने भन्दै वडाको कामको प्रशंसा गर्नुभएको थियो। कार्यक्रममा गैंडाकोट नगरपालिका उपप्रमुख विष्णु कुमारी कणेल प्रमुख अतिथिको रूपमा रहनु भएको थियो। वडाको प्रतिवेदन नगर कार्यपालिका सदस्य कान्तिमाया पुरीले प्रस्तुत गर्नुभएको थियो भने वडा सदस्य कौशिला नेपालीले स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रम वडा अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। नवलपुरको मध्यविन्दुमा आज बिहान यात्रु वाहक बस पल्चिँदा 22 जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मध्यविन्दु 11 बाहुने कुनामा बिहान करिब 3 बजेतिर सुर्खेतबाट जाँदै गरेको ना 5 ख 4 6 9 6 नम्बरको बस अनियन्त्रित भई पल्चिँदा दुर्घटना भएको हो। बस सडकबाट करिब 100 फिट उत्तर साइडमा पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। बसमा सवार 34 जना यात्रु मध्ये 22 जना घाइते भएका उनीहरूलाई चितवनको भरतपुर स्थित पुरानो मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ। 1 जनाको अवस्था गम्भीर रहेको बताइयो। घाइतेहरू सुर्खेत कालीकोट जाजरकोट र जुम्ला र दैलेख रहेका छन्। बस चालक सुर्खेतको विराटनगर नगरपालिका 21 बस्ने हरिबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छन्। 12 चितवन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। उद्योग वाणिज्य संघ चितवन भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनामा हुन लागेको महोत्सवका लागि प्रदर्शन स्थल नारायणी नदी किनारमा महोत्सवको तयारी अन्तिम रूप दिइएको छ। निकै आकर्षक सजावट सहित तयार भइरहेको नारायणी नदी किनारको प्रदर्शन स्थलमा यसपटक 590 वटा स्टल रहने महोत्सव परिसर निर्माण समिति संयोजक भोजराज कौडेले बताउनु भएको छ। पौष 25 देखि माघ 4 गतेसम्म सञ्चालन हुने महोत्सवको शोभायात्रामा 300 भन्दा बढी संघ संस्था सहभागी हुँदैछन्। पत्राचार गरिएका बाहेक पनि धेरैले स्वेच्छाले नाम टिपाएको हुँदा शोभायात्रामा उल्लेख्य सहभागिता हुनेमा ढुक्क रहेको शोभायात्रा व्यवस्थापन समिति संयोजक रजनी मास्केले बताउनु भएको छ। महोत्सव परिसर प्रवेशद्वारदेखि नै संस्करणको भव्यता देख्न पाइनेछ। महोत्सवको मूल प्रवेशद्वारमा चितवनको पहिचान झल्काउने पहल गरिएको छ। महोत्सवमा हरेक संस्करणमा आकर्षणको केन्द्र बन्ने आदिवासी जनजातिको पहिचान झल्कने नमुना घरहरूको निर्माण र प्रदर्शनीले यसपटक पनि निरन्तरता पाएको छ। 2053 सालदेखि 2 वर्षको अन्तरालमा महोत्सव आयोजना हुँदै आएको छ। यसपटक महोत्सव करिब 5 लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिएको छ। महोत्सवमा करिब 25 करोडको कारोबार हुने अनुमान गरिएको छ। चितवन महोत्सवको समुद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम रद्द भएको छ। स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री आउन नसक्ने भएपछि महोत्सवको समुद्घाटन कार्यतालिका फेरिएको छ। चितवन महोत्सव 2075को समुद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने हुनुभएको छ। यसअघि चितवन महोत्सव 2075को समुद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै गर्ने मूल आयोजक समितिको तयारी रहेको थियो। साहित्यिक एवं शैक्षिक धरोहर कवि गोविन्दराज विनोदीको अभिनन्दन गरिने भएको छ। कार्यक्रमको आयोजना ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालले 28 गते शनिबार एक भव्य कार्यक्रमका बीच गैंडाकोटमा रहेको जनक माविमा गर्ने तयारी गरेको छ। सोही कार्यक्रममा गोविन्दराज विनोदी जीवन र सृष्टि ग्रन्थ लोकार्पण पनि गरिने प्रतिष्ठानका अध्यक्ष नारायण प्रसाद तिवारीले जानकारी दिनुभएको छ। एक दर्शन भन्दा काव्यकृतिहरू प्रकाशन गर्नुभएको उहाँलाई त्यत्तिकै संख्यामा पुरस्कृत र सम्मानित भइसक्नु भएको छ। यही पौष 28 गते शनिबार बिहान 10 बजे उहाँकै निजी निवासदेखि शोभायात्रा सहितको र्याली निकालिने आयोजक संस्थाका अध्यक्ष तिवारीले जानकारी दिनुभएको छ। कार्यक्रममा आम नगरवासी शुभेच्छुक शिक्षक विद्यार्थी कर्मचारी बुद्धिजीवी समाजसेवी पत्रकार लगायत सर्वसाधारणलाई अनुरोध गरिएको छ। शोभायात्राको सम्पूर्ण तयारी पूरा भइसकेको शोभायात्रा व्यवस्थापन समितिका संयोजक करुणा सागर सुवेदीले बताउनु भएको छ। कार्यक्रम कवि विनोदीको निजी निवास विजय एफएम अगाडिको बाटो बिको बचत हुँदै विजय सामुदायिक शिक्षा सदनको मार्गदेखि खेलकुद मैदान हुँदै आदर्श मार्ग आदर्श चोक हुँदै जनक मावि गैंडाकोट 5 को परिसरमा सम्पन्न हुने अभिनन्दन कार्यक्रम स्थलमा प्रवेश गर्ने गरी व्यवस्थापन मिलाइएको सुवेदीले बताउनु भएको छ। प्रतिष्ठानले यसै विषयमा जानकारी दिने अभिप्रायका साथ यही 26 गते बिहिबार जनक मावि परिसरमा बिहान 8 बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ। यातायात व्यवस्था कार्यालय भरतपुरले सवारी साधनको प्रदूषण परीक्षण गर्न सुरु गरेको छ। यातायात व्यवस्था विभागको निर्देशनअनुसार सोमबारदेखि निजी सवारी साधनको प्रदूषण परीक्षण गर्न सुरु गरेको छ। कार्यालयले प्रदूषण परीक्षण गराएका सवारी साधनमा हरियो स्टिकर टाँस गरेको छ। प्राविधिक दरबन्दी एकजना मात्र रहेकाले प्रदूषण परीक्षणलाई प्रभावकारी बनाउन नसकिएको यातायात व्यवस्था सेवा कार्यालय भरतपुरका प्रमुख देवी प्रसाद आचार्यले बताउनु भएको छ। उहाँका अनुसार कार्यालयमा स्वीकृत दरबन्दीका 8 जना मात्रै कर्मचारी रहेका छन्। सवारी साधनको प्रदूषण परीक्षणका लागि 3-4 जना प्राविधिकको आवश्यकता पर्ने भन्दै उहाँले मोटरसाइकल मात्रै कर बुझाउन दैनिक 300-400 आउने बताउनु भएको छ। यातायात व्यवस्था सेवा कार्यालय भरतपुरले चालू आर्थिक वर्ष 75/76 पाँच महिनामा 20,27,52,870 रुपियाँ राजस्व सङ्कलन गरेको छ। कार्यालय सवारी करमा 16,45,52,200 रुपियाँ, सवारी दस्तुरमा 61,18,105 रुपियाँ र रुट परमिटमा 2,75,78,200 रुपियाँ राजस्व सङ्कलन गरेको छ। अब पालो आजको सवालको गर्ने इच्छा शक्ति हुने हो भने हरेक काम गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ। गैंडाकोट 17 का महिलाहरू, गैंडाकोट नगरपालिका वार्ड नम्बर 17 का महिलाहरू अहिले च्याउ खेती गरेर आत्मनिर्भर बनेका छन्। सहकर्मी पवित्र पराजुलीको एक रिपोर्ट।
घर खर्च टार्नकै लागि श्रीमानको मुख ताक्नु पर्ने गैंडाकोट नगरपालिका वडा नम्बर 17 का महिलाहरू अहिले च्याउ खेती गरेर आत्मनिर्भर बनेका छन्। गैंडाकोट नगरपालिका वडा नम्बर 17 की राधिका कण्डेलले च्याउ खेतीले नै आफूलाई आत्मनिर्भर बनाएको बताउनुहुन्छ। जीवन निर्वाहकै लागि खेती गरेर आएको पैसाले खान पनि गाह्रो परेपछि कण्डेलले च्याउ खेती सुरु गर्नुभयो। अहिले कसैसँग पैसा माग्नु परेको छैन।
हाम्रो आम्दानीको स्रोत भनेको केही थिएन। हामीले जहिले सुकै खेती किसान गर्थ्यौँ, अर्काको खेतबारी अध्ये ठेक्का गरेर घर व्यवहार चलाउने गर्थ्यौँ। त्यति गर्दा नि हामीलाई भित्रभित्र ऋण लागेको थियो, भित्र खजुल खर्च गर्ने पैसा हुँदैन थियो। च्याउ खेती गर्दै जाँदाखेरि पनि हाम्रो आय स्रोत चाहिँ बेसरी भयो। घरमा चाहिँ आफ्नो घर खर्चको लागि अहिलेसम्म बाहिर खोज्न नि परेन, राम्रोसँग घर व्यवहार चलाउन सफल भयौँ।
गैंडाकोट नगरपालिका वडा नम्बर 17 रहेको सुनगावा महिला कृषक समूह अहिले 2 कट्ठामा च्याउ खेती गर्छन्। 2068 सालमा आफ्नो थोरै जग्गामा च्याउ खेती गरेर थोरै आमदामी गर्दै आएका गैंडाकोट 17 का यी महिलाहरूले अहिले समूहमा नै च्याउ खेती गर्न लागेका छन्। सुनगावा महिला कृषक समूहकी सचिव जमुना पौडेल:
यो च्याउ खेती त हामीले त 68 सालबाटै हो, त्यतिखेर नै हामीले व्यावसायिक रूपमै गरियो, त्यो बेलामा नि बेचेर 50-60 हजार आएको थियो। अब हाम्रो सुनगावा महिला कृषक समूह भएपछि अब स्थानीय तहमा होइन वार्ड स्तरीय पनि बजेट छुट्याउने भएको हुनाले हालम न त पर्यो भने खेती गर्न हुन्छ भनेर हामीले हालेका थियौँ। अनि हामीलाई 2 लाख छुट्याइएको थियो बजेट, अनि त्यही बजेटबाट ल्याएर सुरुदेखिको हाम्रो यो लगानी हो। हामीसँग केही थिएन, खर बाँसबाट यता सबैको खर्च हामीले त्यसैबाट
गर्ने इच्छा शक्ति हुने हो भने हरेक काम गर्न सकिन्छ भन्ने उदाहरण भनेका छन् गैंडाकोट 17 का यी महिलाहरू। समूह बनाएर च्याउ खेती गर्ने योजना बनाएपछि उनीहरूले कृषि अनुदान का लागि नगरपालिकामा निवेदन दिए। नगरपालिकाले 2 लाख अनुदान दिएपछि त्यही पैसाबाट उनीहरूले च्याउ खेती गर्न लागे। अहिले 5 दिनमा नै च्याउ बेचेर 25,000 आमदानी गरेका छन्।
च्याउ फुकेर फर र पात फुक्छ भने अनि तयारी भयो अनि बेच्ने 200 बाहिरी समूहभित्र, अब हामीले दुःख गरेको हामीले खाने भनेर 150 खाएका छौँ। हाम्रो 25,000 भयो 4-5 दिनमा।
घरको चुलो चौकोमा नै सीमित रहेका महिलाहरूले अहिले घर बाहिर निस्केर च्याउ खेती गर्न लागेका छन्। गैंडाकोट नगरपालिका वडा नम्बर 17 की जमुना पौडेलको समय पहिला घरमै खाना पकाउँदै छोराछोरीको रेखदेख गर्दै बित्थ्यो, तर अहिले उहाँ समूहमा बसेर च्याउ खेती गर्न थालेपछि आफूमा धेरै परिवर्तन आएको बताउनुहुन्छ।
5 बजे उठ्नेमा 4 बजे उठ्ने, घरको काम भ्याउने, बच्चा बच्चीलाई खाना बनाएर खुवाएर सबै स्कुल पनि पठाउनै पर्थ्यो, घरको सबै काम भ्याएर घरमा अब नजा भने पनि आफ्नो समय मिलाएर आइयो, दुःख गरियो। च्याउ खेती गर्नाले हामीले बचत उठाइयो, त्यसैले हामीलाई 1-2 सय रुपियाँ रिचार्ज गर्न फाल्टु खर्च गर्न पनि हामीले माग्नु पर्थ्यो बुढासँग, भने अहिले आफैले गर्न सक्ने भइयो।
हिजो आज महिला आर्थिक रूपमा सबल हुनुपर्छ भन्ने बुझाइमा छन्। महिलाहरू जब आर्थिक रूपमा सबल बन्छन् तब आत्मविश्वास पनि बढ्छ। घरभित्रको काम सकेर पनि केही गर्ने उत्साह र जागर हुने हो भने पक्कै पनि हरेक काम गर्न सकिन्छ। आउनुहोस् आफ्नो स्थानबाट समाज विकासमा सबैले हातेमालो गरौं।
यस सन्दर्भमा हामीले केही महिलाहरूलाई भेटी, महिलाहरूलाई आत्मनिर्भर बनाउन कसले के गर्नु पर्ला भनी सोधेका छौँ।
महिलालाई आत्मनिर्भर बनाउनको लागि अब यस्तो सिपमूलक तालिमहरू, आय आर्जन तालिमहरू यस्ता यस्ती दिन पर्यो है। यस्तो अब कृषिबाट कृषिमा पनि अब बजेटहरू दिन पर्यो, नगरपालिकाहरूले सम्बन्धित संस्थाहरूले पनि यसो हेर्न पर्यो। हाम्रो
विष्णु कुमार थापा सिपमूलक कार्यक्रम साथसाथै के कस्तो गरे भनेर निगरानी पनि गरिदिनु पर्यो निकाय सम्बन्ध सम्बन्धितहरू। महिला पनि आफै जागरित हुन पर्यो, अरूले गर्देला कि भनेर भर्न परेर आफ्नो खुट्टामा उभिनको लागि आफै जागरित बन्न सक्नु पर्यो महिला दिदी बहिनीहरू पनि। विष्णु खड्का आफ्नो आत्माबाट मैले यो काम गर्छु भनेर भनेपछि त्यो इच्छा पुरा हुन्छ, नहुने केही पनि छैन। महिलाले नै गरेर कति कति गरेछन् भने हामीले नै गरेपछि आफ्नो सफल हुन्छ, आफू लाग्न पर्यो त्यसमा गर्छु नै भनेर मैले सबैले आत्माबाट ल्याउने हो नि त्यो काम पुरा हुन्छ। के
नाम ज्योति थापा। महिलालाई अगाडि बढ्नको लागि सुरुमा आफूमा निर्भर हुन पर्यो, आत्मनिर्भर हुन पर्यो, अनि मैले यस्तो गर्न सक्छु कि भनेर अगाडि बढ्न सक्नु पर्यो। सबै महिला दिदी बहिनीहरूसित सरसल्लाह लिने के कसरी गर्ने हो, कस्तो गर्ने हो, कस्तो गरे कस्तो हुन्छ, राम्रो हुन्छ कि हुन्न भनेर सबै साथी सङ्गीसित सल्लाह गरेर राम्रोसँग अब कृषि बालीमा लागे या कुनै व्यवसायमा जेमा लागे पनि आफूले गर्न सक्छु भनेर सबैजना अगाडि बढ्न सक्नु पर्यो। त्यही
आर्थिक रूपमा महिलालाई सक्षम बनाउन नगरपालिकाले के गर्दैछ भने गैंडाकोट नगरपालिकाकी महिला विकास अधिकृत दीपा घिमिरेलाई सोधेका छौँ।
महिला लक्षित कार्यक्रम अन्तर्गत महिला तर्फ रु 15 लाख रुपियाँ विनियोजन गरेको छ। त्यो अन्तर्गत हामीले चाहिँ सबै ठाउँमा एकै प्रकृतिले महिलाहरूलाई आत्मनिर्भर बनाउन सकिँदैन, त्यसैले ओडागत रूपमा 1-18 सम्मका महिला दिदी बहिनीहरू सामान्यतया जो महिला गैराकोट नगरपालिकामा सूचीकृत हुनु भएको छ, आबद्ध हुनु भएको छ, उहाँहरूलाई फोकस गरेर त्यो ओडामा गएर त्यहाँको सम्भाव्यता अध्ययन गरेर पनि उहाँको क्षमता हेरिन्छ, उहाँको पारिवारिक संख्या, उहाँले गर्न लागेको व्यवसाय चाहिँ त्यहाँको सन्दर्भमा प्राविधिक रूपमा कतिको सम्भाव्य छ, उसको बजार कस्तो छ आदि कुरालाई मध्यनजर राखेर त्यस वडामा रहेका वडा अध्यक्ष ज्यूसँग समन्वय गरेर चाहिँ हामीले केही दिदी बहिनीहरू उहाँहरूले छनौट गर्नुभएका अहिले तत्काल यो वर्षको लागि एउटा वडामा बढीमा 20 दिदी बहिनीहरूलाई केही व्यवसाय गर्नका लागि हामी अगाडि बढाउनेछौँ।
विशेष गरी कस्ता कस्ता कार्यक्रमहरू परेका छन्?
च्याउ खेती, तरकारी खेती, बाख्रा पालन, कुखुरा पालन, त्यस्तो गरेर यो वडा नम्बर 1 सुरु भएको छ। अलिअलि यो बेलुन बनाउने लगायतका तालिमहरू, ती प्रकृतिका तालिमहरू हामीले सम्भाव्य यिनीहरू हुन् भनेर नमुना दिन सक्छौँ, छनौट चाहिँ उहाँहरूले नै गर्नुहुन्छ।
तपाईँहरूले कार्यक्रम गराइरहेछौँ, कार्यक्रम गराउने योजना छ भनिरहँदा कति ठाउँका महिलाहरूले चाहिँ गुनासो गर्नुहुन्छ नि, हामी कहाँ कार्यक्रमै आएन, हामीले कार्यक्रमै पाएनौँ भन्नु गुनासो पनि सुनेका छौँ, यसलाई चाहिँ कसरी सम्बोधन गर्नुहुन्छ?
अब वडा भनेको सबैजनालाई, नगरपालिकाभित्रका सबैजना दिदी बहिनीहरूलाई एकैचोटि सहभागिता त गराउन सकिँदैन। त्यहाँभित्रका केही दिदी बहिनीहरू जसलाई हामीले मौखिक रूपमा जानकारी गराएर चेतना मात्रै दिएर पनि उहाँहरू आफ्नो बाटोमा हिँड्न सक्ने, गन्तव्यमा पुग्न सक्ने दिदी बहिनीहरू हुनुहुन्छ भने केही दिदी बहिनीहरूलाई चाहिँ आर्थिक रूपमा सँगसँगै सहयोग पुर्याएर सँगसँगै हिँड्नुपर्ने अवस्थाका दिदी बहिनी पनि हुनुहुन्छ। त्यो मध्येको अलि विपन्न अथवा लक्षित वर्गलाई चाहिँ हामी फोकस गरेर यो वर्ष कार्यक्रम सञ्चालन गर्ने सोचमा रहेका छौँ।
नगरपालिकाको आगामी योजना चाहिँ के छ?
महिला तर्फ पनि अब महिला सँगसँगै जोडिएको हाम्रो दलित महिलाहरूको कुराहरू पनि हामीले हेर्ने गर्छौँ। त्यसमा पनि विशेषतः अहिले विद्यमान अवस्थामा फेरिएको कानुन जुन भदौ 1 नै कानुन लागू भइरहेको छ, त्यो बारेमा पनि हामीले केही चेतनामूलक कार्यक्रमहरू राखेका छौँ, केही उद्घोषण तालिमहरू राखेका छौँ, केही नेतृत्व विकास र संस्थागत विकासका कुराहरूलाई पनि मध्यनजर राखेर त्यो सम्बन्धी तालिमहरू पनि हामीले सञ्चालन गर्ने गर्छौँ। समूहलाई क्षमता अभिवृद्धि गराउँदै समूह चाहिँ कसरी अगाडि बढ्ने र सामूहिक रूपमा दिदीबहिनीहरू चाहिँ व्यक्तित्व विकास गर्दै समाजलाई पनि योगदान पुर्याउने भन्ने विषयमा पनि अगाडि बढ्नका लागि केही कार्यक्रमहरू राखेका छौँ। यो वर्षलाई त्यसरी नै अगाडि बढ्ने सोच बनाएका छौँ नगर स्तरबाट, र साथसाथै हरेक वडाहरूले आफ्नो तर्फबाट पनि केही कार्यक्रमहरू राख्नु भएको छ। ती वडाहरूका कार्यक्रमहरूमा पनि हामी समन्वय गरेर अगाडि बढ्ने समर्थ गर्दै
गैंडाकोट नगरपालिका वार्ड नम्बर 17 महिलाहरू अहिले च्याउ खेती गरेर आत्मनिर्भर बन्दै गरेको यो विशेष सामग्री प्रसारणसँगै अब पालो भएको छ व्यापारिक विश्रामको।
ओहो जेठे नानी, नमस्कार है आमा
नमस्कार नमस्कार
आज त आमा छोरा नै पो तरकारी केलाउँदै हुनुहुन्छ त
आज हाम्रो टोलको साना तरकारी व्यवसायको मिटिङ छ रे अब बुहारी ती जान तयार हुँदै छ अनि आमा छोरा जुट्यौ
आहा सारे खुशी लाग्यो है यो कुरा सुनेर चाहिँ यसरी घर परिवारको सहयोग पाए पो महिला अघि बढ्न पाउँथे
हो नि बहिनी कृषिमा महिलाको योगदानको कदर गरौँ चुलो चौकोदेखि खेतीबारीसम्मको काम मिलिजुली बाँडौँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सही अभियानको ऐक्यबद्धता
भगवान कुञ्जनीको पापले यस्तो बनायो
के भएर यस्तो तिमीलाई पापै गरेको भनिरहेका छौ त
भन्न पनि गाह्रो दिशा पनि हुन्न सारो हुन्छ रगत पनि देखिन्छ मासु पनि पलाएको छ दिशा घरबाट पानी बगिया बगे गर्छ बेला बेलामा चिलाउँछ पनि
हैट यो त पाइल्सको लक्षण पो हो त सुरु हुँदा नै उपचार गर्नुपर्ने अहिलेसम्म यस्तो विधि हुँदा पनि अझै घरमा बसेको छौ
अनि म के गरौँ
वैदिक आयुर्वेद सेवा प्रणालीमा जाऊ त्यो ठाउँ भन्दा अर्को उपयुक्त राम्रो ठाउँ छैन मलाई पनि पाइल्स भएको थियो ल हेर अहिले सब चढ्छ
वैदिक आयुर्वेदिक सेवा प्रणाली त्यो त मलाई पनि थाहा छ नि अब त म त हिँडिहाले
सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली आनन्द मार्ग लाइन चोक नारायणगंज मोबाइल 98550509034
यहाँ हरेक रोगको साथै दिन उपचार गरिन्छ
नयाँ पुरानो तथा अन्य उपचार पद्धति मार्फत उपचार सम्भव नभएका जटिल रोगहरूको समेत सफल उपचार एवं स्वस्थ व्यक्तिलाई आरोग्य प्रदानको लागि सम्पूर्ण सुविधा सहित भरतपुरबाट आस्था चोकमा चित्रवन प्राकृतिक चिकित्सालय
अकुपंक्चर अकुप्रेसर कोलन हाइड्रोथेरापी योग तथा मेडिटेसन फिजियोथेरापी रिहाबिलिटेसन मसाज तथा शिरोधारा को माध्यम मार्फत ढाड कम्मर घुँडा तथा जोर्नीको दुखाइ सम्बन्धी उपचार हड्डी खिएको नसा च्यापिएको पिनास दम एलर्जी पुरानो खोकी टाउको दुख्ने माइग्रेन मानसिक तनाव अनिद्रा ग्यास्ट्रिक कब्जियत अल्सर पाइल्स लगायतका सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
सम्पर्क चित्रवन प्राकृतिक चिकित्सालय केन्द्रीय बस टर्मिनलबाट 500 मिटर अगाडि भरतपुरबाट आस्था चोक फोन 0556302013 मोबाइल 98550637709
विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ विश्राम अघि यहाँले सुन्नुभयो गैंडाकोट 15 वडावासीको अपेक्षा अनुसार काम हुन नसकेको स्थानीयको गुनासो बजेट पर्याप्त नहुँदा काममा केही कठिनाई भएको वडा अध्यक्ष श्रेष्ठको प्रतिक्रिया चितवन महोत्सव 2075 तयारी अन्तिम चरणमा प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम रद्द र कवि विनोदीको गैंडाकोटमा नागरिक अभिनन्दन हुने शनिबार बिहान वृहत शोभायात्रा निकालिँदै अब पालो भएको छ थातोलका खबर सुन्नुहोस् सहकर्मी प्रेम छेत्रीबाट
पर्वतको फलेवास नगरपालिकामा पर्ने मुडिकुवा सडकको मुडिकुवा लमाए खोला सडक खण्ड कालो पत्रे भएको छ ग्रामीण पुननिर्माण तथा पुनस्थापना आयोजनाले फलेवास नगरपालिका वडा नम्बर 4 मुडिकुवादेखि फलेवास नगरपालिकाको वडा नम्बर 5 पर्ने लमाए खोलासम्म 7 किलोमिटर सडक कालो पत्रे गरेको हो कालो पत्रे भएको यो सडक नै फलेवास नगरपालिकाभित्रकै पहिलो कालो पत्रे सडक हो 2074 असारमा सडकको म्याद सकिँदासम्म जम्मा 3% मात्रै काम भएको थियो भने 1.5 वर्ष म्याद थप गरेर भए पनि सडक सम्पन्न भएको छ पर्वतको जलजला गाउँपालिका 2 नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुन प्रसाद जोशीले वर्तमान सरकारले धर्मलाई संस्थागत व्यापार बनाएको आरोप लगाउनु भएको छ जलजला गाउँपालिका 2 सिद्धबाबा प्राथमिक विद्यालयले आयोजना गरेको महायज्ञमा सम्बोधन गर्दै केन्द्रीय सदस्य जोशीले उक्त कुरा बताउनु भएको थियो उहाँले धर्मका माध्यमबाट देश र दुनियाँमा ठूला ठूला विद्यालय र महाविद्यालय अस्पताल र विकासका ठूला ठूला संरचनाहरू निर्माण भएको बताउँदै सनातन धर्ममा निकै ठूलो शक्ति रहेको दावी गर्नुभयो बागलुङको निसी भुजी र तमानको माथिल्लो भाग र ढोरपाटनमा हिमपात भएको छ गत वर्षहरूको तुलनामा यो वर्ष हिमपातसँगै चिसो एकदमै बढेको स्थानीयवासीहरूले बताएका छन् ढोरपाटनमा केही दिन पहिले हल्का हिमपात भए पनि सोमबार हिमपातले जनजीवन कठ्याङ दिएको छ बुबाङको माथिल्लो भागहरू हिमपातले सेतमै बनेको बुबाङबाट स्थानीयले जानकारी दिएका छन्
अब केही छोटा खबर संसदको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगत रत्न कंसाकार र तत्कालीन सचिव शंकर प्रसाद अधिकारीलाई अधिसम्मको कारवाही गर्न सरकार र अख्तियार दुर्भयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले अनुमान र पूर्वाग्रहका आधारमा व्हाइट बडी विमान खरिदमा आफ्नो नाम जोड्ने काम भएको दावी गर्नुभएको छ प्रतिनिधि सभा सदस्य पदको शपथ ग्रहण गरेका कैलाली एकबाट निर्वाचित भृषम चौधरीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले इन्कार गरेको छ डाक्टर गोविन्द केसीले आफूसँग भएको सहमति अनुसार नै चिकित्सा शिक्षा विधेयक पास नभए पुनः अनसन थाल्ने चेतावनी दिनुभएको छ। डाक्टर केसीले आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिनुभएको हो। कालीकोटको नरहरिनाथ गाउँपालिका वार्ड नम्बर 2 का 57 वर्षका डेली कामीमाथि जातीय विभेदसहित कुटपिट भएको छ। आफ्नै काममा व्यस्त रहेका बेला आफ्नो घर बनाउनका लागि मिस्त्री काम नगरेको भन्दै स्थानीय चन्दबहादुर विष्ट र नरेन्द्र विष्टले आफूलाई मरणासन्न हुने गरी कुटपिट गरेको उहाँले बताउनु भएको छ। धनकुटाको पाक्रीवास नगरपालिकामा पहिलोपटक गोरु जुदाई प्रतियोगिता हुने भएको छ। स्थानीय युवाको आयोजनामा पाक्रीवास नगरपालिका वार्ड नम्बर 7 मुगामा आगामी माघ 1 गते गोरु जुदाई प्रतियोगिता हुने भएको हो। बागलुङ गलकुट समाज गैडाकोट 5 को 4th वार्षिक साधारण सभा भोलि 10:30 हुने भएको छ। संस्थाका अध्यक्ष रामसिंह थापाको अनुसार इन्द्रणी पार्टी प्यालेसमा कार्यक्रम हुने भएको हो। रक्तदान जीवनदान भन्ने मूल नारालाई आत्मसात गर्दै दुर्गा मोबाइल नानगढले रक्तदान कार्यक्रमको आयोजना गरेको छ। भोलि बिहान 9 बजेदेखि शहीद चोक नानगढमा कार्यक्रम सुरु हुनेछ। गैंडाकोट नगरपालिका वार्ड नम्बर 4 भोलि सार्वजनिक सुनवाई हुँदैछ। सार्वजनिक सुनवाई कार्यक्रम जयश्री सामुदायिक वनको सभाहालमा हुने वडा अध्यक्ष कृष्ण प्रसाद नेपानीले बताउनु भएको छ। रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले अनलाइन मार्फत खानेपानी महसुल बुझाउने व्यवस्था सुरु गरेको छ। चितवनमा पहिलो पटक मिनी म्याराथन प्रतियोगिता हुने भएको छ। लायन्स क्लब अफ बागेश्वरीले मधुमेह सचेतनाका लागि दौड भन्ने नाराका साथ पुस 28 गते प्रतियोगिता आयोजना गर्न लागेको हो। साहित्यकार तथा ज्योतिष इन्द्रप्रसाद शर्मा वाग्लेको इन्द्रकल्पना नामक काव्यको आज लोकार्पण भएको छ। कंकाली माध्यमिक विद्यालय 1,00,000 रुपियाँ बराबर छात्रवृत्ति अक्षय कोष खडा गरेका शर्माको संग्रहमा उपदेश पैसा किसान मूर्ख छोरो घरैमा स्वर्ग परदेशी केटो लगायतका शार्दुल विक्रीड छन्दका 11 शीर्षकमा कविता संग्रहित रहेका छन्। नानगढ मुगलिङ सडक खण्ड अन्तर्गत चितवनको कालीखोलाबाट त्रिशुली नदीमा खस्दा एकजना भारतीय नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतको मध्य प्रदेश बैरेची जिल्लाका 60 वर्षीय हल्के कुशवाहा रहनु भएको छ। तेज स्मरण शक्ति भएका युवा अर्पण शर्मा कट्टेलको उपस्थितिमा चितवनमा 15 दिनको स्मरण शक्ति बढाउने सेमिनार हुने भएको छ। र 2067 सालदेखि प्राथमिक तहका विद्यार्थीलाई दिइँदै आएको दिवा खाजा कार्यक्रम हटेपछि चितवनको पहाडी क्षेत्रमा चेपाङ बालबालिका नियमित विद्यालय जान छोडेका छन्। यिनै खबरसँगै हामी अन्त्यमा आएका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू। गैंडाकोट 15 वडावासीको अपेक्षा अनुसार काम हुन नसकेको स्थानीयको गुनासो। विनियोजित रकम सही स्थानमा खर्च भएको र बजेट पर्याप्त नहुँदा काममा केही कठिनाई भएको वडा अध्यक्ष श्रेष्ठको प्रतिक्रिया। चितवन महोत्सव 2075 को तयारी अन्तिम चरणमा। प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम रद्द। नेकपा अध्यक्ष प्रचण्डले समुद्घाटन गर्ने। कवि विनोदीको गैंडाकोटमा नागरिक अभिनन्दन हुने। शनिबार बिहान वृहत शोभायात्रा निकालिँदै। र चितवनमा सवारी साधनको प्रदूषण परीक्षण। जाँच गरिएको सवारीमा हरियो स्टिकर। 5 महिनामा 20 करोड बढी राजस्व संकलन। अवस्था सुने जितिन्छ। विजय एफएम 101.6 र www.vijayfm.org.np मार्फत प्रसारण भइरहेको साँझ 7 बजेको विजय खबर सकियो। प्राविधिक मित्र गगन गिरीलाई धन्यवाद। म श्रीधर उपाध्याय बिदा हुन्छु। नमस्कार।